चलो सीखें कुरान, कैसा है अजर सुना, एक नेकी ऐसी मिले जिसके जो बराबर है।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यिदिल अंबिया वल मुरसलीन, अम्मा बाद, फाऊधु बिल्लाहि मिनश्शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। पढ़िए, अस्सलातु वस्सलामु अलैका या रसूल अल्लाह,
अस्सलातु वस्सलामु अलैका या रसूल
अल्लाह, व अला आलिका व अस्हाबिका या हबीब अल्लाह,
व अला आलिका व अस्हाबिका या हबीब अल्लाह,
अस्सलातु वस्सलामु अलैका या नबी अल्लाह,
अस्सलातु वस्सलामु अलैका या नबी अल्लाह,
व अला आलिका व अस्हाबिका या नूर अल्लाह,
व अला आलिका व अस्हाबिका या नूर अल्लाह।
प्यारे बच्चों और किड्स मदनी चैनल के नाज़रीन, एक बार फिर आपको वेलकम कहते हैं, खुशामदीद कहते हैं, मरहबा कहते हैं हमारे इस प्यारे और इंटरेस्टिंग प्रोग्राम में जिसका नाम है
आए कुरान सीखें।
हमारे प्रोग्राम का नाम है और हम अपने इस प्रोग्राम में करते क्या हैं?
कुरान पाक सीखते हैं।
ठीक है, और क्या करते हैं?
कवायद सीखते हैं।
ठीक है, और कुछ?
10 सवालों में
जी 10 सवाल होते हैं। ठीक है, कुरान पाक को दुरुस्त तरीके से पढ़ना सीखते हैं, कुरान पाक से रिलेटेड बहुत सारी इंटरेस्टिंग इन्फॉर्मेशन हासिल करते हैं, 10 सवाल यानी बच्चों के दरमियान कंपटीशन भी होता है। आज भी ये प्यारे प्यारे सेगमेंट्स होंगे, लेकिन उससे पहले हमारे प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम पर दुरूद पाक पढ़ने की फजीलत सुनते हैं। ठीक है, प्यारे बच्चों और किड्स मदनी चैनल के नाज़रीन, हमारे प्यारे नबी अल्लाह पाक के आखिरी नबी मुहम्मद अरबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, मुसलमान जब तक मुझ पर दुरूद पढ़ता रहता है फरिश्ते उस पर रहमतें भेजते रहते हैं। अब बंदे की मर्जी है कम पड़ता है या ज्यादा।
सुभान अल्लाह,
सल्लू अलल हबीब
सल्लल्लाहु तआला अला मुहम्मद।
तो प्यारे बच्चों और किड्स मदनी चैनल के नाजरीन, आगे बढ़ते हैं अपने पहले सेगमेंट की जानिब जिसका नाम है आए पढ़ें कुरान।
चलो सीखें कुरान, चलो सीखें कुरान।
तो प्यारे बच्चों और किड्स मदनी चैनल के नाज़रीन, जैसा कि आप जानते हैं कि हम अपने इस सेगमेंट में सूरह मुल्क सीख रहे थे और सूरह मुल्क की 20 आयत हम सीख चुके हैं। आज इंशाअल्लाह हम 21वीं आयत की तिलावत करेंगे। कौन सी आयत की तिलावत करेंगे?
21वीं आयत की तिलावत करेंगे।
तो आप सब रेडी हैं?
जी।
तो पहले मैं आपको ये आयत पढ़कर सुनाता हूँ, उसके बाद मिलकर हम इस आयत की तिलावत करेंगे। बिस्मिल्लाहिर्रहमानिर्रहीम। أَمَّنْ هَذَا الَّذِي يَرْزُقُكُمْ إِنْ أَمْسَكَ رِزْقَهُ بَلْ لَجُّوا فِي عُتُوٍّ وَنُفُورٍ। प्यारे बच्चों, सबसे पहले आप देखें यहाँ लिखा हुआ है मीम, और मीम पर क्या है?
तजदीद।
क्या है?
तजदीद।
और जब मीम पर तजदीद हो तो क्या होता है?
गुन्ना होता है।
क्या होता है?
गुन्ना होता है।
गुन्ना कहते हैं किसे, कौन बताएगा? गुन्ना क्या होता है जी?
नाक में आवाज ले जाकर पढ़ने को गुन्ना कहते हैं, एक अलिफ की मकदार।
ठीक है, नाक में आवाज ले जाकर पढ़ने को गुन्ना कहते हैं। क्या कहते हैं?
गुन्ना कहते हैं
जी। यानी जहाँ आप गुन्ना करेंगे उस हर्फ की अदायगी आप नाक में आवाज ले जाकर करेंगे। ठीक है, और दूसरी बात इन्होंने बताई कि गुन्ना की मकदार एक अलिफ के बराबर है। कितनी है?
एक अलिफ के बराबर
जी। यानी आप गुन्ना करेंगे एक अलिफ की मकदार तक करेंगे, एक अलिफ की मकदार तक नाक में आवाज ले जाकर आपने अदायगी करनी है। ठीक है, तो यहाँ मीम मुशद्दद है यानी मीम पर तजदीद है, तो यहाँ हम गुन्ना करेंगे। फिर इसके बाद है नून साकिन। क्या है?
नून साकिन।
और इसके बाद आ रहा है हा। यहाँ कौन सा कायदा होगा?
इजहार।
कौन सा कायदा होगा?
इजहार
का कायदा होगा। क्यों होगा, कोई बता सकता है? आप बताएं।
नून साकिन के बाद फिर हल्के में से हा, इसलिए इजहार होगा।
जी, नून साकिन या तनवीन के बाद हरूफ हल्की में से कोई भी हर्फ आ जाता है तो वहां पर इजहार का कायदा होता है। कौन सा कायदा होता है?
इजहार।
जी, और हा भी हरूफ हल्की में से है, यहाँ नून साकिन के बाद हा आ रहा है, इसलिए इजहार होगा। अच्छा, इजहार में गुन्ना होता है या नहीं होता?
नहीं होता।
पक्का?
जी।
ठीक है, इजहार में गुन्ना नहीं होता तो यहाँ पर हम गुन्ना नहीं करेंगे। फिर इसके बाद लिखा हुआ है दाल। क्या लिखा हुआ है?
दाल।
क्या लिखा हुआ है?
दाल
लिखा हुआ है। ये दाल उन हरूफ में से है जिनकी आवाज मिलती जुलती है और उनमें फर्क करना क्या है?
लाजिम है।
लाजमी है, जरूरी है। एक हर्फ है दाल, दूसरा हर्फ है वा, और तीसरा हर्फ है जा। प्यारे बच्चों, जब हम दाल और गौ की अदायगी करते हैं तो इन दोनों में सिटी की आवाज
नहीं आती।
सिटी की आवाज
नहीं आती।
नहीं आती, लेकिन जब हम जा की अदायगी करते हैं तो इसमें सिटी की आवाज
आती है।
आती है। ठीक है, ये फर्क समझ में आया। फिर इसके बाद दाल और गौ में भी एक फर्क है। वो फर्क ये है कि दाल को हम बारीक पढ़ते हैं और गौ को
पुर पढ़ते हैं।
अब यहाँ पर आप देखें लिखा हुआ है दाल, इसमें सीटी की आवाज आएगी या नहीं आएगी?
नहीं आएगी।
नहीं आएगी। और इसे पुर पढ़ेंगे या बारीक?
बारीक।
बारीक पढ़ेंगे, ठीक है। यहाँ लिखा हुआ है जा, इसके बारे में बताए, इसमें सीटी की आवाज आएगी?
जी आएगी,
ठीक है। और इसे पुर पढ़ेंगे बारीक?
पुर।
बारीक पढ़ेंगे, ठीक है। इसे इसमें सीटी की आवाज आएगी। फिर इसके बाद प्यारे बच्चों, एक हर्फ कौफ और एक हर्फ काफ, ठीक है। अब दोनों जब एक साथ आ जाते हैं तो शायद अदायगी में आपको ज्यादा परेशानी होगी, ठीक है। तो आपने इसका खास ख्याल रखना है कि कौफ को आपको पुर पढ़ना है और काफ को
बारीक
पढ़ना है। फिर इसके बाद है मीम साकिन और इसके बाद आ रहा है हमजा, यहाँ कौन सा कायदा होगा?
इजहार शफवी
का कायदा होगा। अच्छा, इससे पहले मुझे ये बताएं कि ये लिखा तो हुआ है अलिफ, लेकिन मैं इसे कह रहा हूँ हमजा, ऐसा क्यों किया मैंने? अलिफ लिखा हुआ है लेकिन फिर भी मैं इसे हमजा कह रहा हूँ, ऐसा क्यों? हमजा और अलिफ एक होते हैं? नहीं, ऐसा तो नहीं है। प्यारे बच्चों, ये लिखा हुआ है अलिफ, ठीक है। जब इस पर कोई भी हरकत नहीं है, जजम नहीं है, तो इसे हम अलिफ ही कहेंगे। लेकिन जब इस पर कोई हरकत आ जाए, मिसाल के तौर पर जबर आ गया या फिर जजम आ जाए, ठीक है, तो इसे हम अलिफ नहीं कहते बल्कि इसे हमजा कहते हैं। क्या कहते हैं?
हमजा
कहते हैं। अब यहाँ पर आप देख रहे हैं कि अलिफ लिखा हुआ है लेकिन इसके नीचे है जेर, तो इसे हम हमजा कहेंगे, अलिफ
नहीं कहेंगे।
नहीं कहेंगे, ठीक है। तो यहाँ मीम साकिन के बाद आ रहा है हमजा, और आपने बताया यहाँ क्या होगा?
इजहारे शफवी।
क्या होगा?
इजहारे शफवी।
इजहारे शफवी होगा, क्योंकि मीम साकिन के बाद अगर बा और मीम के अलावा कोई भी हर्फ आ जाता है तो वहाँ पर इजहारे शफवी होता है। क्या होता है?
इजहारे शफवी होता है।
क्या होता है?
इजहारे शफवी होता है।
इजहारे शफवी होता है, ठीक है। और इजहारे शफवी में गुन्ना होता है?
नहीं होता।
नहीं होता, तो यहाँ गुन्ना होगा?
नहीं होगा।
नहीं होगा, ठीक है। फिर इसके बाद प्यारे बच्चों, यहाँ है नून साकिन और इसके बाद आ रहा है हमजा, यहाँ कौन सा कायदा होगा?
इजहार
होगा, ठीक है। पहले भी कायदा बताया कि नून साकिन या तनवीन के बाद हरूफ हल्की में से कोई भी हर्फ आ जाए तो वहाँ क्या होता है?
इजहार।
क्या होता है?
इजहार।
इजहार होता है, और हमजा भी हरूफ हल्की में से, ठीक है ना। यहाँ पर मैंने कायदा बताया था कि हा हरूफ हल्की में से है और यहाँ नून साकिन के बाद हा आ रहा है, तो यहाँ इजहार होगा। इसी तरह यहाँ भी है कि नून साकिन के बाद हमजा आ रहा है, हमजा भी हरूफ हल्की में से, तो यहाँ इजहार होगा और यहाँ गुन्ना
नहीं करेंगे।
नहीं करेंगे जी। फिर इसके बाद यहाँ देखें, मीम साकिन है और इसके बाद आ रहा है सीन, यहाँ कौन सा कायदा होगा?
इजहारे
शफवी।
इजहारे शफवी होगा, सोच लें। इजहारे शफवी होगा, क्यों भाई?
मीम साकिन के बाद हर्फ़ मीम के अलावा सीन है, इसलिए इजहारे शफवी।
हाँ ठीक है, बा और मीम के अलावा कोई भी हर्फ आएगा, ख्वा वो हमजा हो, ता हो, सीन हो, कोई भी हर्फ हो, बा और मीम के अलावा हो, तो वहां पर इजहारे शफवी होगा, ठीक है। तो यहाँ पर भी इजहारे शफवी होगा और यहाँ गुन्ना नहीं करेंगे। फिर इसके बाद प्यारे बच्चों, यहाँ पर आप देखिए जीम है, और जीम पर क्या है?
तशदीद।
क्या है?
तशदीद।
क्या है?
तशदीद।
तशदीद है। जीम हुरूफ कलकला में से है, किन में से है? उर्फ कलकला नहीं, हुरूफ कलकला। हुरूफ कलकला में से है, और हुरूफ कलकला जब मुशद्दद हो यानी उन पर तशदीद आ जाए तो उन्हें जमाओं के साथ पढ़ते हैं। किस तरह पढ़ते हैं?
जमाओं के साथ।
जमाओं के साथ, तो यहाँ पर हम जीम को जमाओं के साथ पढ़ेंगे। फिर इसके बाद यहाँ देख लें, वाव के नीचे दो जेर हैं यानी तनवीन है, ठीक है, और तनवीन के बाद वाव आ रहा है, यहाँ कौन सा कायदा होगा?
इदगाम।
कौन सा कायदा होगा?
इदगाम।
इदगाम का कायदा होगा, क्यों? क्योंकि नून साकिन या तनवीन के बाद हरूफ यरमलून में से कोई भी हर्फ आ जाए तो वहां क्या होता है?
इदगाम।
इदगाम का कायदा होता है, तो यहाँ पर आप देख लें, तनवीन के बाद हरूफ यरमलून में से वाव आ रहा है, तो यहाँ इदगाम का कायदा होगा और यहाँ गुन्ना भी
करेंगे।
फिर आखिर में प्यारे बच्चों, ये देख लें कि यहाँ वक्फ की अलामत है और इससे पहले वाले हर्फ पर उल्टा पेश है। इसी तरह यहाँ वक्फ की अलामत है और इससे पहले वाले हर्फ के नीचे दो जेर हैं, ठीक है ना। तो कायदा ये है कि जिस कलिमे पर आप वक्फ कर रहे हैं उसके आखिर में अगर दो जेर हों या फिर उल्टा पेश हो तो वक्फ करते हुए उसे साकिन कर देते हैं, ठीक है। क्या कर देते हैं?
साकिन कर देते हैं।
इन्हें भी हम साकिन कर देंगे, ठीक है। ये कवायद हो गए हमारे मुकम्मल। अब मिलकर इस आयत की तिलावत करते हैं। अम्मन हाज़ा अल्लज़ी यरज़ुकुकुम,
अम्मन हाज़ा अल्लज़ी यरज़ुकुकुम,
इन अमसक रिज़्क़ा,
इन अमसक रिज़्क़ा,
इन अमसक रिज़्क़ा,
इन अमसक रिज़्क़ा,
अम्मन हाज़ा अल्लज़ी यरज़ुकुकुम 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 इन अमसक रिज़्क़ा।
امن هذا الذي يرزقكم ان امسك رزقه
امن هذا الذي يرزقكم ان امسك رزقه
ٹھیک ہے یہاں پر دیکھ لیں لکھا ہوا ہے ذال ٹھیک ہے کیا لکھا ہوا ہے
ذال
سیٹی کی آواز
نہیں آئے گی
نہیں آئے گی اور دوسری بات یہ کہ یہاں لکھا ہوا ہے قاف اور یہ ہے کاف دونوں میں فرق کرنے کی کوشش کریں ٹھیک ہے مشکل ہے تھوڑا لیکن آپ پریکٹس کرتے رہیں گے بار بار پڑھیں گے تو انشاءاللہ یہ ٹھیک ہو جائے گا ٹھیک ہے امن هذا الذي يرزقكم ان امسك رزقه
امن هذا الذي يرزقكم ان امسك رزقه
پھر سے بتا رہا ہوں یہاں لکھا ہوا ہے ذال یہاں بھی لکھا ہوا ہے ذال یہاں سیٹی کی آواز
نہیں آئے گی
نہیں آئے گی کوشش کریں ٹھیک ہے سیٹی کی آواز نہیں آنی چاہیے امن هذا الذي يرزقكم ان امسك رزقه
امن هذا الذي يرزقكم ان امسك رزقه
آپ پڑھیں
امن هذا الذي يرزقكم ان امسك رزقه
ایک بار پھر سے پڑھو
امن هذا الذي يرزقكم ان امسك رزقه
اچھی کوشش ہے لیکن وہی غلطی ہے کہ ذال میں آپ سیٹی کی آواز نکال رہے ہیں ٹھیک ہے اور دوسری بات یہ کہ یہاں غنہ کرنا ہے اور غنہ کی مقدار جیسا کہ بتایا تھا کہ ایک الف کے برابر ہے نا ٹھیک ہے تو ایک الف کی مقدار آپ نے پوری نہیں کی کوشش کریں مقدار غنہ کی پوری ہونی چاہیے اور دوسری بات یہ کہ آپ نے دو جگہ پر ایک یہاں اور یہاں دونوں جگہوں پر قاف کو پر نہیں پڑھا ہے ٹھیک ہے تو قاف کو پر پڑھنا ہے قاف کو باریک
نہیں پڑھنا
نہیں پڑھنا ہے اور آپ قہ میں جھٹکا دے رہے ہیں ٹھیک ہے رزق قہ یہاں پر جھٹکا نہیں دینا ٹھیک ہے بغیر جھٹکے کے پڑھنا ہے اچھی کوشش کی ہے لیکن مزید پریکٹس کرتے رہیں انشاءاللہ یہ جو چھوٹی چھوٹی غلطیاں ہیں وہ بھی ٹھیک ہو جائیں گے لیکن اس کے لیے آپ کو پریکٹس کرنی پڑے گی ٹھیک ہے بار بار پڑھتے رہیں اور کوئی سنائے گا آیت کا اتنا حصہ آپ پڑھیں
امن هذا الذي يرزقكم ان امسك رزقه
ایک بار پھر سے پڑھیں
امن هذا الذي يرزقكم ان امسك رزقه
ایک بار پھر سے پڑھو
امن هذا الذي يرزقكم ان امسك رزقه
ماشاءاللہ بہت اچھی کوشش کی لیکن مزید بہتری کی کوشش جاری رکھیں ٹھیک ہے اگلا حصہ پڑھتے ہیں بل لجو
بل لجو
بل لجو
بل لجو
بل لجو
بل لجو
في عطو ونفور
في عطو ونفور
في عطو ونفور
في عطو ونفور
عطو نہیں ہے ٹھیک ہے عطو ٹھیک ہے
عطو
اور عین کی ادائیگی واضح ہونی چاہیے حمزہ سے ملنا نہیں چاہیے ٹھیک ہے عین اور حمزہ کے درمیان فرق تو معلوم ہے نا ایک حرف حمزہ اور دوسرا حرف ہے عین ٹھیک ہے جب ہم حمزہ کی ادائیگی کرتے ہیں تو اسے حلق کے نیچے والے حصے سے پڑھتے ہیں اور عین کو ہم حلق کے درمیان والے حصے سے پڑھتے ہیں ٹھیک ہے تو عین کی ادائیگی آپ نے واضح کرنی ہے ٹھیک ہے اتویو نہیں اتویو ونفور
اتویو ونفور
بل لجو
بل لجو
فی اتویو ونفور
فی اتویو ونفور
اتویو نہیں ہے اتویو ہے ٹھیک ہے بل لجوا في عطو ونفور
بل لجوا في عطو ونجور
بل لجوا في عطو ونفور
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 اب آیت کا یہ حصہ کون سنائے گا آپ پڑھیں
بل لجوا في عطو ونفور
ایک بار پھر سے پڑھو
بل لجوا في عطو ونفور
اچھی کوشش ہے لیکن آپ نے اس بات کا خیال رکھنا ہے کہ جہاں حروف مدہ ہیں جیسا کہ یہاں یا مدہ ہے تو اسے آپ ایک الف کے برابر کھینچیں ٹھیک ہے اسے زیادہ کھینچ کر نہیں پڑھنا ہے ٹھیک ہے جسے جتنا کھینچنا ہے اتنا ہی کھینچیں اگر کوئی مد ہے تو اس مد کی مقدار پوری کریں اور اگر حروف مدہ ہیں تو انہیں صرف ایک الف کے برابر کھینچنا ہے زیادہ نہیں کھینچنا اچھی کوشش کی ماشاء اللہ آپ سب نے لیکن پریکٹس کرتے رہیں تکرار کے ساتھ پڑھتے رہیں چھوٹی چھوٹی غلطیاں ابھی بھی باقی ہیں وہ بھی ٹھیک ہو جائیں گی اللہ پاک ہم سب کو صحیح طریقے سے قرآن پاک پڑھنے کی توفیق عطا فرمائے
اللہم آمین
تو پیارے بچوں اور کڈز مدنی چینل کے ناظرین آئیے بڑھتے ہیں اپنے اگلے سیگمنٹ کی جانب جس کا نام ہے
قرآن میں ذکر ہے
چلو سیکھیں قرآن چلو سیکھیں قرآن
تو پیارے بچوں آج میں جو آپ سے باتیں شیئر کرنے والا ہوں وہ صبر کے بارے میں ہے کس کے بارے میں ہے
صبر کے
کس کے بارے میں ہے
صبر
صبر کے بارے میں صبر کا مطلب کیا ہے کسی کو معلوم ہے
ویٹ کرنا
ویٹ کرنا اور کچھ تو صبر کا مطلب صبر کا معنی کیا ہے اور صبر کرنے والوں کے بارے میں اللہ پاک کیا ارشاد فرماتا ہے؟ ہمارے پیارے آقا صلی اللہ علیہ وسلم نے صبر کرنے والوں کے بارے میں کیا فرمایا؟ اسی طرح صبر پر ثواب کتنا ملتا ہے؟ آج یہ ساری انفارمیشن میں آپ کے ساتھ شیئر کروں گا، تو آپ سب سننے کے لیے تیار ہیں؟
جی۔
پیارے بچوں، سب سے پہلے ہم یہ جانتے ہیں کہ صبر کا مطلب کیا ہے، ٹھیک ہے؟ صبر کہتے ہیں پریشانی کے وقت میں زبان یا جسم کے کسی بھی حصے کے اشارے سے کسی کو بھی یہ شو نہ کیا جائے کہ میں پریشان ہوں یا مصیبت میں ہوں، یعنی نہ زبان سے ہم کسی کو کہیں کہ بھائی مجھے فلاں پریشانی ہے، یا پھر کسی اشارے کے ذریعے بتائیں کہ میرا سر درد کر رہا ہے یا پھر پیٹ درد کر رہا ہے۔ تو یہ پریشانی یا مصیبت کے وقت اشارے یا زبان سے کسی کو بتانا کہ میں پریشان ہوں، یہ صبر نہیں ہے، یہ صبر کا اپوزٹ ہے، ٹھیک ہے؟ صبر کیا ہے کہ یہ چیزیں کسی کو اشارے کے ذریعے یا زبان کے ذریعے نہ بتائی جائیں، ٹھیک ہے؟ اچھا، ابھی میں نے جیسے آپ کو بتایا کہ اگر سر درد کر رہا ہو، پیٹ درد کر رہا ہو، تو اشارے کے ذریعے یا زبان کے ذریعے کسی کو نہیں بتانا چاہیے۔ اس کا یہ مطلب نہیں ہے کہ ہم اپنے والدین کو بھی نہ بتائیں کہ سر بہت زیادہ درد کر رہا ہے، پیٹ بہت زیادہ درد کر رہا ہے، لیکن پھر بھی آپ یہ نیت کر لیں کہ میں صبر کر رہا ہوں اس لیے کسی کو نہیں بتا رہا ہوں۔ تو ایسا نہیں کرنا چاہیے، بلکہ اپنے والدین کو بتانا چاہیے تاکہ وہ ہمیں دوائی کھلائیں یا ڈاکٹر کے پاس لے جائیں تاکہ ہماری جو طبیعت ہے وہ روٹین پر آ جائے، طبیعت ٹھیک ہو جائے۔ ہاں، ایسے شخص کو بتانا جس کو بتانے سے کوئی فائدہ ہی نہیں ہوگا، اپنے کسی دور کے دوست کو بتا دیا جس سے کوئی فائدہ نہیں ہوگا آپ کو، ویسے ہی بتا دینا، یہ جو ہے وہ صبر کے خلاف ہے، ٹھیک ہے؟ ٹھیک ہے، سمجھ میں آ گئی میری بات؟
جی۔
پھر اس کے بعد پیارے بچوں، یہ بھی جاننا چاہیے کہ جو صبر ہے یہ ایمان کا حصہ ہے۔ کس کا حصہ ہے؟
ایمان،
ایمان کا حصہ ہے۔ اللہ پاک نے قرآن پاک میں 70 سے زیادہ مرتبہ صبر کا ذکر فرمایا ہے، اور صبر کرنے والوں کے لیے بہت بڑی خوش نصیبی یہ بھی ہے کہ اللہ پاک صبر کرنے والوں کو بہت پسند فرماتا ہے، اور اللہ پاک یہ بھی فرماتا ہے کہ میں صبر کرنے والوں کے ساتھ ہوں، اللہ صبر کرنے والوں کے ساتھ ہے۔ ایک مقام پر اللہ پاک قرآن پاک میں ارشاد فرماتا ہے، وَاصْبِرُوا إِنَّ اللَّهَ مَعَ الصَّابِرِينَ، ترجمہ کنز العرفان، اور صبر کرو، بے شک اللہ صبر کرنے والوں کے ساتھ ہے۔ ایک اور جگہ پر اللہ پاک صبر کے بارے میں ارشاد فرماتا ہے، وَاللَّهُ يُحِبُّ الصَّابِرِينَ، ترجمہ کنز العرفان، اور اللہ صبر کرنے والوں سے محبت فرماتا ہے۔
سبحان اللہ۔
تو پیارے بچوں، ان آیات سے ہمیں معلوم ہوا کہ صبر کرنا اللہ پاک کو کتنا زیادہ پسند ہے، اور صبر کرنے والے بندے اللہ پاک کے نزدیک کتنے زیادہ پسندیدہ ہیں، ٹھیک ہے؟ اسی طرح جب حضور علیہ الصلوۃ والسلام نے لوگوں کو اسلام کی دعوت دی تو غیر مسلموں کی طرف سے حضور علیہ الصلوۃ والسلام کو بھی بڑی پریشانیاں ہوئیں، بڑی مصیبتوں کا سامنا کرنا پڑا، لیکن ہمارے پیارے آقا صلی اللہ علیہ وسلم نے ہمیشہ ان پریشانیوں پر، ان مصیبتوں پر صبر کیا۔ کیا کیا؟
صبر کیا۔ جی،
جس سے ہمیں بھی یہ سیکھنے کو ملتا ہے کہ جب ہمیں بھی کوئی پریشانی ہو، کوئی مصیبت ہو یا پھر کوئی بیماری ہو، تو ہمیں بھی صبر کرنا چاہیے۔ کیا کرنا چاہیے؟
صبر
کرنا چاہیے، شکوے شکایتیں نہیں کرنی چاہیے، اور ہمیں اللہ پاک پر بھروسہ رکھنا چاہیے کہ جو ہوگا وہی بہتر ہوگا۔ اب پیارے بچوں، ہمارے پیارے آقا صلی اللہ علیہ وسلم نے صبر کے متعلق کیا فرمایا ہے، اور صبر کرنے والوں کو کیا ثواب ملتا ہے، آئیے یہ سنتے ہیں۔ پیارے بچوں، جس بندے پر ظلم کیا جائے اور وہ اس پر صبر کرے، اللہ پاک اس کی عزت میں اضافہ فرمائے گا۔
سبحان اللہ۔
اسی طرح اللہ پاک فرماتا ہے، جب میں مومن بندے کی دنیا کی پیاری چیز لے لوں پھر وہ صبر کرے، تو اس کا بدلہ جنت کے سوا کچھ نہیں۔
سبحان اللہ۔
یعنی اسے اللہ پاک جنت عطا فرمائے گا۔ تو پیارے بچوں، ان احادیث سے ہمیں یہ بھی پتا چلا کہ ہر حال میں ہمیں صبر کرنا چاہیے۔ صبر کرنے والوں پر اللہ پاک کا خاص فضل ہوتا ہے، خاص کرم ہوتا ہے، اور اس سے بہت زیادہ ثواب بھی ملتا ہے۔ تو ہمیں کیا کرنا چاہیے؟
صبر کرنا چاہیے،
شکایتیں
نہیں کرنی چاہیے،
نہیں کرنی چاہیے۔ جی، تو پیارے بچوں، یہ تھا ہمارا سیگمنٹ قرآن میں ذکر ہے۔ اب آئیے بڑھتے ہیں اپنے اگلے سیگمنٹ کی جانب، جس کا نام ہے
10 سوال۔
چلو سیکھیں قرآن، چلو سیکھیں قرآن۔
تو کڈز مدنی چینل کے ناظرین، سیگمنٹ ہے ہمارا 10 سوال، اور آج ایک طرف ہے ہمارے محمد حسان بھائی اور دوسری طرف ہے محمد فیضان بھائی۔ ان دونوں کے درمیان کمپٹیشن ہوگا، مقابلہ ہوگا، لیکن اس سے پہلے کمپٹیشن کے رول سن لیتے ہیں۔ تو پیارے بچوں، اگر میں آپ سے کوئی سوال کروں گا اور آپ مجھے اس کا صحیح جواب دیں گے، تو آپ کو 10 پوائنٹس ملیں گے۔ کتنے؟
10 پوائنٹس۔
لیکن اگر آپ کو اس کا صحیح جواب نہیں آتا، تو بھی آپ کے پاس ایک چانس ہوگا، آپ مجھ سے آپشنز لے سکتے ہیں۔ آپشنز لینے کے بعد اگر آپ صحیح جواب دیں گے تو کتنے پوائنٹس ملیں گے؟
5 پوائنٹس۔
لیکن غلط جواب دیا تو
0 0 0 0 0۔
ٹھیک ہے، تو سب سے پہلا سوال ہے ہمارے محمد حسان بھائی سے، آپ تیار ہیں؟ آپ بتائیں، وہ کون سے نبی علیہ السلام ہیں جنہیں قرآن پاک میں رحمت للعالمین کہا گیا ہے؟
حضرت محمد مصطفیٰ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم.
جی ہمارے پیارے آقا حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کو قرآن پاک میں رحمت للعالمین کہا گیا ہے. ان کا یہ جواب بالکل درست ہے.
سبحان اللہ.
تو کتنے پوائنٹس ملیں گے؟
10
پوائنٹس ملیں گے ہمارے حسان بھائی کو. اب اگلا سوال ہے فیضان بھائی سے. فیضان بھائی آپ بتائیں قرآن پاک کا کون سا پارا حامیم سے اسٹارٹ ہوتا ہے؟
پارا نمبر 26.
جی حامیم سے 26واں پارا اسٹارٹ ہوتا ہے. ان کا یہ جواب بالکل درست ہے. کتنے پوائنٹس ملیں گے؟
10
پوائنٹس ملیں گے ہمارے فیضان بھائی کو. اگلا سوال حسان بھائی سے. آپ بتائیں خلیل اللہ یعنی اللہ پاک کا دوست کس نبی علیہ السلام کا لقب ہے؟
حضرت عیسیٰ علیہ السلام.
حضرت عیسیٰ علیہ السلام کا لقب ہے. ان کا یہ جواب
درست ہے.
درست ہے. کیا لگتا ہے درست ہے؟
جی
درست ہے. ان کا یہ جواب غلط ہے. اگر آپ کے پاس یہ سوال ہوتا ہے تو ہو سکتا ہے آپ بھی جو ہے وہ اس کا غلط جواب دے دیتے. اس کا صحیح جواب ہے حضرت ابراہیم علیہ السلام. اس سوال میں ہمارے حسان بھائی کو کوئی پوائنٹ نہیں ملے گا. اگلا سوال ہے ہمارے فیضان بھائی سے. فیضان بھائی آپ بتائیں ترتیب کے اعتبار سے قرآن پاک کون سی آسمانی کتاب ہے؟
آخری
آسمانی کتاب ہے. صحیح کہہ رہے ہیں؟ جی بالکل صحیح کہہ رہے ہیں. ہمارے پیارے آقا صلی اللہ علیہ وسلم سب سے آخری نبی ہیں اور قرآن ترتیب کے لحاظ سے سب سے آخری آسمانی کتاب ہے. ان کا یہ جواب بالکل درست ہے.
سبحان اللہ.
کتنے پوائنٹس ملیں گے؟
10
پوائنٹس ملیں گے ہمارے فیضان بھائی کو. اب اگلا سوال ہے ہمارے حسان بھائی سے. آپ یہ بتائیں لفظ فیل میں کتنے حروف ہیں؟
3.
یہ کہہ رہے ہیں لفظ فیل میں 3 حروف ہیں. ان کا یہ جواب بالکل
درست
ہے. تو اس سوال میں بھی ہمارے حسان بھائی کو ملتے ہیں 10 پوائنٹس. اب اگلا سوال ہے فیضان بھائی سے. فیضان بھائی وہ کون سے نبی علیہ السلام ہیں جن پر درود پاک پڑھنے کا حکم قرآن پاک میں دیا گیا ہے؟
حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم.
ہمارے پیارے آقا حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم ان پر درود پاک پڑھنے کا حکم قرآن پاک میں دیا گیا ہے. آپ کا یہ جواب بالکل درست ہے.
سبحان اللہ.
تو کتنے پوائنٹس ملیں گے انہیں؟
10
پوائنٹس ملیں گے ہمارے فیضان بھائی کو. اب اگلا سوال ہے ہمارے حسان بھائی سے. حسان بھائی سورہ قریش کون سے پارے میں ہے؟
اماں پارے میں.
اماں پارے کا نمبر کون سا ہے؟
30واں.
30ویں پارے میں ہے سورہ قریش. ان کا یہ جواب بالکل درست ہے. تو حسان بھائی کو اس سوال میں ملے ہیں 10 پوائنٹس. اب اگلا سوال ہمارے فیضان بھائی سے. آپ بتائیں قرآن پاک میں کتنے پارے ہیں؟
30.
قرآن پاک میں 30 پارے ہیں. ان کا یہ جواب بالکل درست ہے.
سبحان اللہ.
کتنے پوائنٹس ملیں گے؟
10
پوائنٹس ملیں گے ہمارے فیضان بھائی کو. ابھی بھی فیضان بھائی حسان بھائی سے 10 پوائنٹس آگے ہیں. حسان بھائی آپ بتائیں وہ کون سے نبی علیہ السلام ہیں جن کی دعا سے اللہ پاک نے آسمان سے دسترخوان نازل فرمایا؟
حضرت عیسیٰ علیہ السلام.
اس کا صحیح جواب ہے حضرت عیسیٰ علیہ السلام. ان کا یہ جواب بالکل درست ہے. کتنے پوائنٹس ملیں گے؟
10
پوائنٹس ملیں گے ہمارے حسان بھائی کو. اور اسی کے ساتھ ان کا ٹوٹل ہے 40 پوائنٹس. اور فیضان بھائی کے آلریڈی 40 پوائنٹس ہو چکے ہیں. اگر آپ نے اگر غلط جواب دیا تو ہو سکتا ہے برابر ہو جائیں دونوں. ٹھیک ہے تو پوائنٹ کوئی نہیں چھوڑنا. آپ بتائیں صفا اور مروہ کو اللہ پاک نے کن چیزوں میں شامل فرمایا ہے؟
آپشنس
اپنی نشانیوں میں، اپنی رحمت میں، یا پھر اپنی نعمت میں؟
اپنی رحمت میں.
اپنی رحمت میں شامل فرمایا ہے. کیا لگتا ہے صحیح جواب کیا تھا اس کا؟
اس کا صحیح جواب ہے اپنی نشانی میں.
اپنی نشانیوں میں آپ کہہ رہے ہیں اپنی رحمت میں. اس کا صحیح جواب ہے اپنی نشانیوں میں. تو اس سوال میں ہمارے فیضان بھائی کو کوئی پوائنٹ نہیں ملے گا اور ہمارے فیضان بھائی کا بھی ٹوٹل ہے 40 پوائنٹس. تو کون ونر ہے آج کا ہمارا؟
دونوں
آج کے ہمارے ونر ہیں. ٹھیک ہے ماشاء اللہ. اللہ پاک ہم سب کو صحیح طرح سے قرآن پاک کو سمجھ کر اس پر عمل کرنے کی توفیق عطا فرمائے.
آمین.
تو پیارے بچوں اور کڈز مدنی چینل کے ناظرین اسی کے ساتھ ہمارے اس پروگرام کا وقت مکمل ہوا. انشاءاللہ اگلے پروگرام میں مزید آیات مزید انفارمیشن کے ساتھ حاضر ہوں گے. تب تک کے لیے اجازت دیجیے اپنا خیال رکھیے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
صلوا علی الحبیب
صلی اللہ علی محمد.
چلو سیکھیں قرآن کیسا ہے اجر سنا ایک نیکی ایسی ملے جس کے جو برابر